استاد محترم قبلہ علامہ راجہ ناصر عباس جعفری صاحب سے اجازت لے کے آپ کی سماعتوں کی نظر امام حسین علیہ السلام کی بارگاہ میں کلام پیش کرنا چاہتا ہوں. اس سے پہلے ایک جاگتی ہوئی اور بیدار سی صلوات کی تلاوت.
اللہم محمد علی.
موضوع کلام جو ہے نا وہ حدیث رسول معظم صلی اللہ علیہ وسلم. حسین بانٹ رہے ہیں, حسین بانٹ رہے ہیں, نجات لے جاؤ. حسین بانٹ رہے ہیں, نجات لے جاؤ. کچھ آنسوؤں کے عوض کائنات لے جاؤ. حسین بانٹ رہے ہیں, نجات لے جاؤ. شعر ملاحظہ ہو. اور نجات دے نہ سکیں گے فقط یہ سام سکیں گے فقط یہ سوم صلات. بہشت مار کے سینے پہ ہاتھ لے جاؤ. حسین بانٹ رہے ہیں, نجات لے جاؤ.
اب میں بغیر کسی توقف کے سالار وحدت جدت الاسلام المسلمین علامہ ناصر عباس جعفری صاحب سے ملتمس ہوں کہ آپ مومنین سے گفتگو فرمائیں.
اللہم صلی محمد علی محمد.
مکتب امامت اور ولایت یہ جانشین ہے یا تداوم ہے الہی امامت کا, اور جانشین ہے رسالت کا. ختمی مرتبت کے بعد مکتب اہل بیت ہمارا, مکتب اہل بیت کے ماننے والوں کا اعتقاد عقیدہ یہ ہے کہ رسول پاک صلی اللہ علیہ وآلہ وسلم کی وفات کے بعد امامت کا دور شروع ہوتا ہے یا امامت کنٹینیو کرتی ہے. امامت رسالت یا دین میں حکومت اور اللہ کے دین کی حاکمیت مسلمات میں سے ہے. آپ دیکھیں کہ خداوند متعال نے قرآن مجید میں ارشاد فرمایا کہ اطیع اللہ و اطیع الرسول ولی الامر منکم, اللہ رسول اور ولی الامر کی اطاعت کرو. صرف انفرادی مسائل میں, نماز روزہ اور اس طرح کے معاملات میں, یا نہ یہ اطاعت جامعیت رکھتی ہے, زندگی کے ہر پہلو میں ان کی اطاعت کرنی ہے. ایسا نہیں ہے کہ کچھ چیزوں میں آپ آزاد ہیں, نہ رسول کی اطاعت کی ضرورت ہے, نہ خدا کی, نہ ولی الامر کی. جہاد के हुक्म पर आपने उनकी इताअत करनी है। हुदूद इलाहिया के क़याम में आपने उनकी इताअत करनी है। जितने भी इज्तमाई उमूर हैं, जंग में, सुल्ह में, आपने क्या करनी है? उनकी इताअत करनी है। हुदूद इलाहिया के निफाज में आपने उनकी इताअत करनी है। तो बस इताअत का दायरा सिर्फ नमाज रोजे तक नहीं है, कुरान मजीद की आयात जो बतलाती हैं जाहिदिल कुफार अवल मुनाफिकीन, जिहाद करो कुफार और मुनाफिकीन के साथ, कातिलूहुम हत्ता ला तकूना फितना, किताल करो इनके साथ। जब नबी किताल का हुक्म देगा तो लोगों पर इताअत क्या है? लाजिम है। जब उलिल अम्र इताअत का हुक्म देगा तो इताअत क्या है? लाजिम है। बस हुकूमत दीन इस्लाम का जुज है। आपके पास हुकूमत होगी तो आप ऐलान जिहाद करेंगे ना, आपके पास हुकूमत होगी तो आप हुदूद इलाहिया का क़याम करेंगे, या बगैर हुकूमत के कर सकते हैं? आपके पास हुकूमत होगी तो आप करप्शन और फसाद को रोक सकते हैं ना। लिहाजा अल्लाह के नबी ने मदीने में आके सबसे पहला काम क्या किया? हुकूमत कायम की है। हुकूमत और हाकमियत, दीन की हाकमियत और हुकूमत एक मुसल्लमात में से है। लिहाजा हम रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम के बाद अहले बैत अलैहिस्सलाम कहते हैं कि हमारे हाकिम हैं। हुकूमत इन्हीं का हक है, ऐसे है या नहीं है? ये मुसल्लमात और बाज़ियात में से है। लिहाजा हमारे 12 में से 11 इमाम शहीद हैं। अगर वो सिर्फ दर्स पढ़ाने वाले और दुआ और मुनाजात की तलकीन और ताकीद करने वाले होते और इज्तमाई मामला से मुनकते और कटे हुए होते, कभी कोई उनको इस तरह से ना मारता और शहीद ना करता, जिंदानों में ना डालता, जहर ना देता, उनके सरों को नेज़ों पर बुलंद ना करता, उनके घर वालों को ना मारता, उनके बच्चों को ना मारता, उनके पैरोकारों को दीवारों में जिंदा ना चुनता, उनकी जुबानें ना काटता, उनके हाथ पांव ना काटता, उन्हें मुआशरे में आइसोलेट ना करता, हर किस्म की सहूलत से महरूम ना करता, खौफ हरास में रखता उनको ना रखता, डर, खौफ, हरास, जिंदान, कोड़े, जलावतनी, कत्ल, उनके घरों को आग लगाओ, उनके उजाड़ दो उनके घरों को, उन्हें जिंदा कुओं में फेंक दो, उन्हें तारीख कोठड़ियों में बंद कर दो, उनकी हड्डियां वहीं गल जाएं। ये क्यों होता रहा? एक शदीद टकराव नजर आता है ये, जिसके नतीजे में मैं बहुत दफा ही जुमला कहता हूं, हमारे आइमा अलैहिस्सलाम की दुनिया की ज़ाहरी हुकूमत कम, ज़ाहरी एज कम होती चली गई। 63 साल का इमाम शहीद, 25 साल का इमाम शहीद। तशय्यो तूल तारीख में, पैरवान मकतब अहले बैत तूल तारीख में मुख्तलिफ नशीब व फराज से गुजरे हुए यहां तक पहुंचे हैं। गैबत गुबरा का दौर और गैबत सुगरा या गैबत इमाम बहुत अहमियत की हमें, हमें इसे पढ़ना चाहिए, इसके असबाब को पढ़ना चाहिए, इसकी वजूहात को पढ़ना चाहिए। गैबत का जब दौर शुरू होता है तो गैबत कुबरा बिलखसूस उलमा के हवाले शियों को कर दिया जाता है, उलमा के साथ राबता रखना है और उलमा ने लुक आफ्टर करना है अहले तशय्यो को। ये तकरीर में पहले भी गुफ्तगू कर चुका हूँ लेकिन आज एक नए पहलू से करूँगा, थोड़ा सा मुकदमा सुन लें। वो दौर क्या था? उलमा मुहद्दिसीन थे, आइमा अलैहिस्सलाम के फरामीन सुनाते और बतलाते और लोगों की रहनुमाई और गाइडेंस करते। लोगों की जिम्मेदारी थी इन्हीं उलमा के साथ अपना राबता रखें। मुद्दतें इस तरह से गुजरी और तशय्यो एक नए मरहले में दाखिल हो गया। अब वही उलमा जो मुहद्दिस थे, जो अहले बैत अलैहिस्सलाम के फरामीन बयान करते थे। अब दूसरे मरहले में वो फुकहा हैं और मर्जियत का दौर शुरू हो जाता है। आपने फकी अहले बैत के फतवा पर अमल करना है, सेंट्रलाइज होना है ताकि आप बिखरे हुए इकट्ठे हो जाएं और आपकी ताकत बढ़ जाए। और ये आपकी प्रैक्टिस ट्रेनिंग भी है कि जब आप एक मुज्तहिद की बात को, एक फकी की बात को बिला चूनो चरा मानेंगे, उस पर अमल करेंगे, तो फिर हो ही नहीं सकता कि जिसकी ये ट्रेनिंग हो वह इमाम मासूम की फरमान पर अमल ना करे। आइमा अलैहिस्सलाम के हवाले से अगर पढ़ें तो एक इमाम की बात है, लेकिन ये सब की है, ला रई लिमन ला युता, जिसकी इताअत ना की जाए उसकी बात की अहमियत ही नहीं है, फिर उसकी राय ही नहीं है। मौला अली के जुमले सुने, या अशबा रजाल वला रजाल लुबल अतफाल उकुल रब्बात अलहजाल, ए मर्दों की शक्ल वाले ना मर्दो, बच्चों जैसी तुम अकलें रखते हो और हिजला रूसी में बैठी औरतों जैसी तुम सोचे रखते हो। बच्चों को क्या होता है, एक लोली पाक दे के जहां मर्जी ले जाओ, पीछे लगा लो अपने, कातल को मुल्ला तुम्हें मार डाले, काश तुम्हें मैंने ना देखा होता, तुमने मेरे सीने को पीप से भर दिया है। मुश्किलात हैं अहले बैत अलैहिस्सलाम, आइमा को मुश्किलात हैं, लोग खौफजदा हैं, डरे हुए हैं, बात नहीं मानते, अमल नहीं करते, मुख्तलिफ किस्म की उनकी मुश्किलात और मसाइल हैं, खौफ ज़्यादा है। आप ये अभी भी थोड़ा सा खौफ आए तो लोग डर जाते हैं, मसाइल पैदा हो जाते हैं, बाज़ औक़ात ऐसे होता है। तो मर्जियत ने और फकाहत ने हमें सेंट्रलाइज करना शुरू कर दिया, जिसके नतीजे हमारी ताकत बढ़ती चली गई, हम मजबूतर होते चले गए। और एक अजीम इल्मी सफ़र है फकाहत का, जो सदियों पर मुहित है, और हमारी प्रैक्टिस और ट्रेनिंग होती चली गई। जहाँ जहाँ लोग मुकल्लद हो गए वो एक कौम में ढल गए और मजबूत हो गए, जहाँ मुकल्लद नहीं हुए वहाँ कमज़ोर हैं। तकलीद और मुकल्लद होना ये आपको सेंट्रलाइज करता है, आपकी ताकत को बढ़ा देता है। जब आप फकी के बात पर अमल करेंगे तो इराक पर पूरी दुनिया के दहशतगर्द हमला करेंगे, लेकिन वो नाकाम हो जाएंगे, क्योंकि फकी की बात पर अमल हो रहा है, फकी की ताईद हो रही है। होता अगर ईरान के लोग मुकल्लद ना होते इनकलाब नहीं आ सकता था, क्योंकि फकी की आदत कर रहा है, इनकलाब आ गया। अगर तकलीद ना होती तो जो भी इतने अजीम तहवलात हैं उनकी बुनियाद ही मुहैया ना होती। यही वजह है कि दुश्मन का हमला तकलीद पर बहुत ज्यादा है और मराज और फकात के ऊपर बहुत ज्यादा दुश्मन इन्वेस्टमेंट कर रहा है, उसने मर्जियत से बहुत ज्यादा शिकस्तें खाई हैं और उसके मंसूबे नाकाम हुए हैं। देखिए कितना खर्चा किया जा रहा है, फुकहा और मराजे के खिलाफ किस तरह से बोला जाता है। आप देखिए नेतन्याहू भी बोलता है, बिन सलमान भी बोलता है, अमेरिकी एस्टेब्लिशमेंट भी बोलती है, और बहुत से शिया नुमा भी बोलते हैं, या नादान या आगाह। जो आगाह है वो खाइन है, वो इबलीस की जुबान बोलते हैं, जो आगाहाना तौर पर मर्जियत और फकात के खिलाफ बोलते हैं। दुश्मन भी यही चाहता है। अगर पाकिस्तान के 5 करोड़ शिया तकलीद करें, मर्जियत को महवर बना दें, बहुत ताकतवर हो जाएंगे, हम कौम बन जाएंगे। ये शहीद सुलेमानी कुद्दस सिर्रो का एक जुमला है, जब तक तकलीद नहीं करेंगे कौम नहीं बनेंगे। तकलीद जब सेंट्रलाइज कर देगी आप ताकतवर हो जाएंगे, मजबूत हो जाएंगे, जब मजबूत हो जाएंगे तो अगले मरहले में जा सकेंगे, नए मरहले में जा सकेंगे। उसके बाद ये मर्दियत का मरहला है, फकाहत का मरहला है, और तशय्यो की इल्मी फिक्री बुनियादें बहुत मजबूत करने का मरहला है। अजीम कुरान की तफसीरें, हदीस की किताबें, फिक की किताबें, उसूल की किताबें, اور دیگر موضوعات جو اسلامی ہیں، عظیم مفکرین دنیا میں تشریف لائے اور عظیم کتابیں لکھی انہوں نے، اور مکتب تشیع کی فقہ اتنی رچ ہے، اتنی رچ ہے جس کی انتہا نہیں ہے، اور اتنی عمیق اور ڈیپ بھی ہے۔ ایک عظیم علمی کام ہوا اس سفر میں۔ واقعاً اگر کوئی آگاہ اور آشنا ہو تو حیران رہ جائے، متحیر ہو جائے، جس سے عموماً ہم لوگ بیگانہ ہیں، ہمیں نہیں پتہ ہے بہت سی چیزوں کا۔ عظیم علمی کام ہوا ہے، عظیم فقہا، مفسرین اور علماء اس دنیا میں تشریف لائے ہیں۔ حوزات علمیہ نے عظیم کام کیا۔ علمی سفر، چاہے وہ کلامی ہو، چاہے وہ فلسفی ہو، چاہے وہ عرفانی ہو، چاہے حدیث، فقہ، اصول، جو بھی جتنے بھی موضوعات ہیں، بہترین علمی کام ہوا ان موضوعات پر، اور عمیق اور ڈیپ۔ اس کے بعد تیسرا مرحلہ شروع ہوتا ہے، وہ ہے اب وہ مرجے جو فقیہ ہے وہ قائد اور راہبر بھی ہے۔ تیسرا مرحلہ یہ، پہلا مرحلہ ٹو گائیڈ تھا، دوسرا مرحلہ، تیسرا مرحلہ ٹو لیڈ ہے۔ پہلا تھا رہنمائی، رہنما، ٹو گائیڈ، اور تیسرا مرحلہ کیا ہے؟ ٹو لیڈ۔ اب قیادت کرنی ہے، خود آگے کھڑا ہونا ہے، آگے، جسے ہم ولایت فقیہ کا دور کہتے ہیں، فقیہ کی قیادت کا دور، فقیہ کی مرجعیت کا دور جو ٹو گائیڈ ہے، اور فقیہ کی قیادت کا دور جو ٹو لیڈ ہے۔ پہلے کو ارادۃ الطریق کہتے ہیں، ہمارے علماء کی طلاب کی اصطلاح میں، اور دوسرے کو اصال الی المطلوب کہتے ہیں۔ اب فقیہ لیڈ کرتا ہے، قیادت کرتا ہے، اور ایک اسلامی حکومت قائم کرتا ہے۔ ظہور امام کی طرف ہمارا سفر، غیبت کبریٰ میں ہم سفر کرتے کرتے اس تیسرے مرحلے میں آ گئے۔ جب تیسرا مرحلہ آتا ہے، یہ کس کے ذریعے طے ہوتا ہے؟ سب فقہ زحمت کرتے ہیں، محنت کرتے ہیں، عملاً امام خمینی کے ذریعے وجود میں آتا ہے۔ آج جن کی برسی منا رہے ہیں، اس صدی کا عظیم بت شکن، بلکہ پچھلی صدی کا، صدی تو گزر گئی ہے، عظیم راہبر، عظیم فقیہ، عظیم عارف، عظیم مبارز، بے نظیر مبارز، بہت بابصیرت شخصیت، دشمن شناس۔ سوچیں جب انقلاب لے کے آتے ہیں وہ، تو کیا حالت تھی؟ شرق و غرب کا کمپلیٹ تسلط تھا دنیا کے اوپر، تقریباً سیاہ رات ظلم استبداد کی اور لا دینیت اور بے دینی کی چھا چکی تھی پورے عالم پر، امیدیں نا امیدی میں بدل چکی تھیں، حوصلے ٹوٹ چکے تھے، بڑے بڑے مبارز ہمتیں ہار چکے تھے۔ چاہے وہ لبرلزم ہو، چاہے وہ کمیونزم ہو، دونوں ہی کی جڑیں الہادی ہیں، دونوں الہاد ہیں۔ کمیونزم کی بھی اساس اور بنیاد الہاد ہے اور خدا کا انکار ہے، اور لبرلزم کی اساس اور بنیاد بھی الہاد ہے، خدا کو چھوڑ دینا ہے۔ یہ دونوں کے دونوں الہادی تفکر تھے جو دنیا پر غالب آ چکے ہوئے تھے۔ مسلمان یا کمیونسٹ تھے یا لبرل تھے، یعنی سیکولر، لبرل کی پولیٹیکل سائڈ کو سیکولر تھے۔ دین کے بارے میں کہا، دین مقدس چیز ہے، دین حکومت میں نہیں آنا چاہیے، جو متدینین تھے۔ دین کا حکومت سے کوئی تعلق نہیں ہے، دین بدنام ہو جائے گا. اگر دین میں حکومت نہیں ہے، دین کو حکومت سے دور رکھنا ہے، تو پھر سکیفے کو مان لو. پھر آئمہ علیہ السلام کے مبارزات کو ختم کر دو. کیوں کیا انہوں نے مبارزہ؟ کیوں زہر کھائی انہوں نے؟ کیوں سولی چڑھے؟ کیوں تے تے ہوئے؟ کیوں ٹکراؤ تھا ان کے ساتھ ان کا؟ کیوں اتنی دشمنی تھی؟ اگر ایک سیکولر انسان ہو، مذہبی ہو، مقدس ہو، پیر بھی ہو، سارے کے سارے حکمران اس کے پاؤں کو جا کے ہاتھ لگاتے ہیں، سرکار دعا کریں، کوئی حکم ہو تو فرمائیں، کسی کو نوکری دینے فرمائیں، کوئی جیل میں ہے تو چھوڑ دیتے ہیں. بتائیں، اس کو مارتے نہیں اس طرح سے. یہ تفکر تھا. دین کا سیاست سے کوئی تعلق نہیں ہے. سب سے بڑا انحراف اور گمراہی. دین کا سیاست سے تعلق نہیں ہے، حکومت سے تعلق. پھر امامت کس چیز کی ہے؟ امامت، امامت ہی وہ ذریعہ جس کے ذریعے اللہ کی حکومت قائم ہو سکتی ہے، دین کی حکومت قائم ہو سکتی ہے، حق کی حکومت قائم ہو سکتی ہے، امامت کے ذریعے. عجیب نہیں ہے امامت کا ماننے والا ہو، امامت کا پیروکار ہو، اور دین اور سیاست میں جدائی کا قائل ہو جائے. دین اور سیاست میں جدائی اصل میں دین اور حکومت میں جدائی ہے. دین اور سیاست میں جدائی یہ نہیں، میں معنی بیان کرتا ہوں. دین اور حکومت میں، دین اور سیاست میں جدائی، دین اور اقتصاد اور معیشت میں جدائی. دین کا اقتصاد سے تعلق نہیں ہے، دین کا سیاست سے تعلق نہیں ہے، دین کا سماجی اور اجتماعی انسانوں کی زندگی سے کوئی تعلق نہیں ہے، دین کا قانون سے تعلق نہیں ہے، دین کا اخلاق سے تعلق نہیں ہے، دین کا تعلیم و تربیت سے تعلق نہیں ہے. آکسفورڈ کی تعلیم و تربیت، کیمبرج کی تعلیم و تربیت، وہی الہادی تفکر کے ساتھ انسانوں کی، ہمارے بچوں کی تعلیم و تربیت. دین اور سیاست کی جدائی یہ ایک جملہ ہے. واللہ اصل میں دین اور حکومت، یعنی ان سب چیزوں سے دین جدا ہے، دین کا کوئی تعلق نہیں ان سے. دین کا سیاست سے تعلق نہیں ہے، دین کا معیشت سے تعلق نہیں ہے، دین کا انسانوں کی سماجی اور اجتماعی زندگی سے کوئی تعلق نہیں ہے، دین کا قانون، لا اور حقوق سے کوئی تعلق نہیں ہے، دین کا اخلاق سے تعلق نہیں ہے، دین کا تعلیم و تربیت سے کوئی تعلق نہیں ہے. اجتماعی اخلاق کی بات کر رہا ہوں، نہ انفرادی اخلاق کی بات. ایک درود پڑھ لیں محمد و آل محمد پر. ایک یہ سوچ ہے. دوسری سوچ یہ کہ نہیں ہونا چاہیے لیکن ہو نہیں سکتا. ہاں ہونا چاہیے، ہو نہیں سکتا، مایوس اور نا امید، نہیں ہو سکتا کچھ بھی. اتنی دنیا پر روس اور امریکہ اتنے طاقتور ہیں، ہم کیسے ان کے مقابلے میں کھڑے ہو سکتے ہیں؟ ہو نہیں سکتا. یہ ہے نا امید. لوگ ہیں مخلص، ہیں، کہتے ہونا چاہیے لیکن ہو نہیں سکتا. یہ ایسا، یہ اپنے آپ کو آگ میں ڈالنے کے برابر ہے، نہیں کرنا چاہیے. امام خمینی واقعا ان حالات میں جب ہر طرف مایوسیاں ہوں، نا امیدیاں ہوں، مرجعیت کی طاقت کو جانتے ہیں کہ فقاہت نے کتنے عظیم کارنامے انجام دیے ہیں ماضی کے اندر. ایسا تیسرے مرحلے میں داخل ہوتے ہیں جہاں پر جدوجہد کرنی ہے اور ایک انقلاب لے آتے ہیں، عظیم انقلاب، عظیم انقلاب، جس کا نعرہ کیا ہے؟ لا شرقیہ لا غربیہ. جو مرد آباد روس بھی کہتا ہے، اس وقت کا سوویت یونین جیسا، اور مرد آباد امریکہ بھی کہتا ہے. واقعاً ظلم کی چکی کے دو پاٹوں کے بیچ سر اٹھانا اور بلند ہو جانا مشکل کام تھا. ساری دنیا نے مل کر حملہ کر دیا کہ اس نظام کو گرانا ہے، اس بغاوت کی سزا دینی ہے، اس آزادی کے نعرے کی سزا دینی ہے، عدالت خائی کے حقیقی نعرے لگانے والوں کا گلا گھونٹ دینا ہے. انسانوں کی حق کے آزادی جو ہے، رائٹ ٹو لیو کا نعرہ بلند کرنے والوں کی زبانیں کاٹ دینی ہیں. ان کو نشان عبرت بنانا ہے ہم نے، نشان عبرت۔ اندرونی یلغار، اندرونی خلفشار، انسرجنسی، بغاوت، خیانت، بیرونی حملہ۔ خود سوچیں وہ شخص، اس کا اللہ پر کتنا ایمان قوی تھا، کس قدر اس کا اللہ پر ایمان قوی تھا، اللہ کی غیبی مدد پر کس قدر وہ اہل بیت علیہ السلام کے ساتھ متوسل تھا، اور اپنے امام کے ساتھ کس طرح سے اس کا رابطہ تھا قوی، اور کس طرح اللہ کے سچے وعدوں پر اس کا ایمان تھا اور باور تھی۔ ان تنصر اللہ ینصرکم ویثبت اقدامکم الذین قالوا ربنا اللہ ثم استقاموا تتنزل علیہم الملائکہ لا تخافوا ولا تحزنوا وابشروا بالجنۃ التی کنتم توعدون۔ جو کہتے ہیں اللہ ہمارا رب ہے، استقامت کرتے ہیں، پھر اللہ کے ملائکہ ان کی مدد کے لیے اترتے ہیں۔ خبردار، گھبرانا نہیں ہے، ڈرنا نہیں ہے، محزون نہیں ہونا ہے، غمگین نہیں ہونا ہے۔ ولا تحنوا ولا تحزنوا وانتم الاعلون ان کنتم مؤمنین۔ سست نہ ہو جانا، گھبرانا نہیں، تم لوگ سر بلند ہو اگر تم ایمان والے ہو تو۔ اللہ کے وعدوں پر ایمان، اللہ کے وعدوں پر ایمان۔ لہذا پوری دنیا حملہ ور ہوتی ہے، سب اس دور میں ہم وہاں پڑھتے بھی رہے، کوئی ملک خاردار تار نہیں دیتا تھا، چھوڑیں باقی چیزوں کو، جہاں اپنے جوان جو مکتب امام خمینی میں پرورش پیدا، کربلائی جوان جن کا مقتدا اور پیشوا قاسم ابن حسن تھا، علی اکبر تھا، آن محمد تھے، ابی الفضل عباس تھے، مولا حسین تھے، شہداء کربلا تھے، تاریخ پڑھے ان کی، ہم نے کتابیں بھی چھپوائی ہیں ان موضوعات پر، تاریخ پڑھے ان کی۔ کس طرح آغا صاحب، ایک واقعہ سناتا ہوں آپ کو، جنگ ہے اور حملہ انہوں نے کیا اپنی زمینیں آزاد کرانے کے لیے، تو مائن کا جو مائنز بچائی ہوتی ہیں، ایک لڑکا ان پر گرا، خاردات آ رہے ہیں، زخمی ہو گیا، تو ان کو کہتے ہیں کہ مجھے نہ اٹھاؤ، میرے پر پاؤں رکھ کے نکل جاؤ آگے، مجھے نہ اٹھاؤ، میرے پر پاؤں رکھ کے آگے نکل جاؤ، رکو نہیں۔ اس طرح کا جذبہ آگا جی، اس مرجعیت اور فقاہت اور قیادت کے ساتھ جو منسوب ہو گئے، منسلک ہو گئے، مربوط ہو گئے، وہ اس طرح کے بن گئے، پھر اس طرح کے بن گئے۔ آپ مجھے پتہ ہے جو فقیہ کی اطاعت کرتا ہے وہ بہت پاک نہیں ہو جاتا، وہ بہت مضبوط ہو جاتا، بابصیرت اور باشعور ہو جاتا ہے۔ لہذا تیسرے مرحلے میں پوری دنیا نے حملہ کیا اور پوری دنیا شکست کھا گئی۔ آپ ان کی، آج رابر نے بھی خطاب میں کہا کہ کہتے تھے کہ ایک مہینے بعد، چند مہینوں بعد، تھوڑے سے عرصے میں انقلاب ختم ہو جائے، حکومت ڈھہ جائے گی، سب یہ تو پیشبینیاں کرتے رہے ہیں۔ ایک نے کہا تھا امریکی نے 40 سال نہیں دیکھے گی، 40واں سال نہیں دیکھے گی، ختم ہو جائیں گے یہ ہیں اور طاقتور ہو گئے ہیں۔ اب مجھے بتائیں کہ ظہور امام کی طرف سفر میں، ولایت فقیہ کے دور میں ہم طاقتور نہیں ہو گئے؟ زیادہ طاقت نہیں ہماری ہو گئی؟ امریکہ کو آپ نے شکست دی ہے، اسرائیل کو شکست دی ہے، دنیا کے سارے فتنہ گروں کو شکست دی آپ نے، بہت طاقتور ہو گئے آپ۔ ولایت فقیہ کے دور میں قاسم سلیمانی بن سکتا ہے، اسد نصر اللہ بن سکتا ہے، شہید عارف حسینی بن سکتا ہے، یہ دور چونکہ ہم نئے مرحلے میں ہم داخل ہو گئے ہیں۔ ولایت فقیہ کے دور میں ہم امریکہ کو شکست دے رہے ہیں، اسرائیل کو شکست دے رہے ہیں، ولایت فقیہ کے دور میں مقاومت اور رزسٹنس ایک نئے مرحلے میں داخل ہوتی ہے، ایک نئی شکل میں ڈھلتی ہے۔ پہلے بھی مرجعیت کا دور بھی مقاومت کا دور تھا، ظلم کے خلاف، وہی فقاہت کا دور ہے، ہم نئے مرحلے میں داخل ہوتے ہیں۔ اس نئے مرحلے میں حزب اللہ وجود میں آتی ہے، اس نئے مرحلے میں شہید قائد پاکستان کی سرزمین پر اس نہضت کو لے کے چلتا ہے، یا وہ یہاں کی شیعوں کی اجتماعی جدوجہد کو وہ رخ دیتا ہے جو سائیکرونائز اور میچ ہے امام خمینی کے تفکر اور ان کی جدوجہد کے ساتھ، بالکل اس کے ساتھ سائیکرونائزڈ ہے، اس میں شہید بھی ہو جاتا ہے، قربانی دینی ہے، دشمن خطرہ سمجھتا ہے آپ کو، دشمن فزیکلی آپ کو مارنا چاہتا، کیونکہ آئیڈیولوجیکلی آپ کو نہیں مار سکتا، لیکن فزیکلی آپ کو مارتا ہے، وہ سمجھتا ہے میں مار دوں گا ختم ہو جائے گا، نہیں ختم ہوتا سر۔ تیسرا دور جو ہے بہت طاقتور ہو گئے ہیں۔ اب تیسرے دور کے مرحلے دیکھیں، ایک हालांकि कितनी मुश्किलात हैं। आज का शिया देखें माशाल्लाह किस कदर बाबसीरत हो गया तूले तारीख में, आज़ादारी सैयद शोदा की वजह से, मजाले से अज़ा की वजह से, फुका के साथ रबते की वजह से शिया बहुत ज़्यादा बाबसीरत है आज का। आप मुझे बताएं कि एक ज़माने में मौला से क्या कहा जाता था, अभी गर्मी है अभी सर्दी है, ऐसे ही था ना। यमन के लोगों को देखें ज़रा, गर्मी और सर्दी फ़र्क करती है उनके लिए? पूरी दुनिया हमलावर है, लब्बैक या हुसैन हयात में नज़िला लिखा हुआ है और दुश्मन के मुकाबले में खड़े हैं उसको शिकस्त दे रहे हैं। शहीद हसन तैरानी मुकद्दम के जुमले थे, अगर ये शराबी और फासिक और फाजर लोग टेक्नोलॉजी में इतना आगे जा सकते हैं तो हम अली वाले क्यों नहीं जा सकते।
नारे तकबीर
अल्लाहु अकबर,
नारे रसाले
या रसूलल्लाह,
नारे हैदरी
या
रसूलल्लाह। मिसाइल 22 साल के लड़के से कहा गया कि तुम मिसाइल टेक्नोलॉजी का जिम्मा संभालो इंटरमीडिएट पास, और उसने ईरान को मिसाइल का वो फादर बन गया मिसाइल टेक्नोलॉजी का, और मिरकावा टैंक बहरहाल उसने वो मिसाइल बनाए जो आज इसराइल के लिए वो टेक्नोलॉजी जगह जगह उसने उन्होंने भेज दी। उसने कहा था मेरी कब्र पर लिखना ये उसकी कब्र है जो इसराइल को सफा हस्ती से मिटाना चाहता था। शहीद जब भी कोई तजर्बा कामयाब करता सीधा हरम में इमाम रज़ा जाके ज़ियारत करता, जाके ज़ियारत अशूरा पढ़ते दुआ पढ़ते वहाँ पर बैठकर, खुदाई माहौल था। बहरहाल तीसरे मरले में जब तशय्यो आता है बहुत ताकतवर हो जाता है। आप देखें वो इसराइल जो एक्सपेंड होना चाहता था, ग्रेटर इसराइल में ना करबला होती ना नजफ होता ना हमारे अम्मा की ज्यारतें होती ना हमारे हाथों में मक्का और मदीना होता, पूरी इस्लामी ममालक की ताकत तोड़ दी जाती, इस्लामी मुसलमानों की ताकत तोड़ दी जाती और हम उनके गुलाम होते। ग्रेटर इसराइल को किसने नाकाम बना दिया? इनकलाब ने। इसने कहा कि इन जालिमों को शिकस्त दी जा सकती है, इनके मुकाबले में खड़ा होकर मुकावमत करके इनको शिकस्त दी जा सकती है। रेजिस्टर्स के तफक्कर को इमाम खुमैनी ने जिंदा किया मुआशरों के अंदर। और आज देखे फिलिस्तीनी कितने, 41 किलोमीटर लंबाई 15 किलोमीटर चौड़ाई, यह है गजा। 20 लाख की आबादी है, सारी जमीन हमवार है, कोई पहाड़ी शाड़ी सी चीज़ें नहीं है, कंजस्टेड आबादी है। इसराइल के साथ लड़े हैं दो मुल्कों की लड़ाई नहीं हुई है, गजा के इलाके में मासूर आवाम की इसराइल जो बहुत बड़ी फौजी ताकत है उसके साथ, और उसको शिकस्त दे दी है, यानी ग्रेटर इसराइल का मंसूबा मर गया है, नहीं कामयाब हो सकता, यरूशलम पर कब्जा नहीं हो सकता, यानी इसराइल सरवाइव नहीं कर सकता, यानी दुनिया पर अमेरिका के तसल्लत का आम सुतून उसमें दरारें पड़ गई हैं और वो ढह रहा है। ये है, 79 लोगों ने मुकाबला किया और मारा इसराइल को मुकाबले में। 5 मिलियन इसराइली कहां थे? खंदकों में थे। और जगह कितने की है? मेरे ख्याल में 20-30 लाख लोगों की है, 2-3 यानी जितनी जगह है उससे ज्यादा लोग खंदकों में थे, उनके लिए धम घुट रहे थे, उनके पूरे इसराइल पर मिसाइल वो मारे थे, नॉर्थ से साउथ तक, साउथ से नॉर्थ तक, सारा कोई इलाका महफूज नहीं था उनका। ये मुकावमत है। हिजबुल्लाह ने शिकस्त दी उनको, शाम में इनको शिकस्त दे दी, इराक में इनको शिकस्त दे दी, यमन में शिकस्त दे दी। ये है तीसरा मरहला जिसमें वली फकी मबसूतुल यद है, पावर उसके हाथ में है और वो मजलूमों की नुसरत कर रहा है और साथ दे रहा है और सारी दुनिया का दबाव बर्दाश्त कर रहा है। वहां के अवाम के अंदर भी तो होता है ना कि रात को आपके पैसे की वैल्यू हो $1 मसलन 3,200 तुमान का हो और अगले दिन जो है वो 12-15 हज़ार का हो जाए, फिर हो जाए 25,000 का, वहां पर प्रेशर आता है? नहीं आता है, आता है ना, लोगों पर दबाव है, प्रेशर है, बहुत से लोग नाला और नाराज भी होंगे, मसाइल भी होंगे, लेकिन इतना सब्र, इतनी इस्तकामत और मुकावमत फकी की क़यादत में है। एक मर्जे तकलीद है, एक राबर और कायद और पेशवा है। लिहाजा तीसरे मरले में हम जब दाखिल हुए हैं तो इस आलमी जो शैतानी ताकत अमेरिका है उसकी जो तसल्लत के अहम सुतून थे वो उनमें अपने या ढा दिए हैं या ऐसी दरारें डाल दी जिससे वो ढह जाएगा। आप मुझे बताएं ना कि फिलिस्तीनियों को किस में जुर्रत है कि मिसाइल टेक्नोलॉजी दे और ड्रोन टेक्नोलॉजी दे, किस में जुर्रत है? जमहूरी इस्लामी, खुद फिलिस्तीनी कहते हैं कि शहीद कासिम सुलेमानी गजा आया, खुद गजा आया यहाँ पर, बोल बोल के इस्माइल हनिया, जैद नखाला, जैद नखाला ने चंद दिन पहले गजा में प्रेस कॉन्फ्रेंस की और उसने कहा जी कि सब मुल्कों का, मतलब मैं उर्दन का भी शुक्रिया अदा करता हूँ, कतर का भी करता हूँ, उसने ये किया, मिस्र का भी करता हूँ, कहते ईरान का बिलखुसूस शुक्रिया अदा करता हूँ जिसने हमें पैसे भी दिए, सियासी मदद भी दी और असला दिया और टेक्नोलॉजी भी दी। और बार खुद जहाद इस्लामी वाले, खुद मोहम्मद अबू खालिद अज़ैफ, अबू खालिद मोहम्मद अज़ैफ जो उनका मकाम बनाया, सब कहते हैं बाहर पुकार पुकार के कह रहे हैं, कौन? जमहूरी इस्लामी, कि इन्होंने हमें हमारी मदद की इन जालिमों के मुकाबले में, किसी में जरूरत नहीं आगा जी। सारे कागजी शेर हैं, बयान हर कोई दे देता है और उन्होंने हौसला दिया सबको, इस्राइल कुछ नहीं है। अभी जो यूनाइटेड नेशन में वहाँ पर वज़राए खारजा ने गुफ्तगुएं की, मैंने अक्सर की सुनी है या बाज़ की सुनी है, मुझे यूं लगता था कि बहुत बड़े इनकलाबी हैं। उर्दन का वज़ीर खारजा से बोल रहा था, जो महमूद अब्बास का वज़ीर खारजा, मिस्र का वज़ीर खारजा, कतर का वज़ीर खारजा, अलजायर का वज़ीर खारजा, मैंने सबकी गुफ्तगुएं सुनी है, ऐसे जुरत से बोल रहे थे क्योंकि उनको पता लग गया कि इसराइल के गुब्बारे से हवा निकल गई। इसराइल एक कागज़ी शेर है बस, इसके अंदर हवा भरी हुई है और कुछ भी नहीं है। उन्होंने इसराइल की उबूहत को, हैबत को, रोब को, दबदबे को तोड़ दिया, इतनी ताकत। और जैद नखाला कह रहा था जिस रात उन्होंने कहा कि हम 2 बजे जंग बंद कर रहे हैं, हम 350 मिसाइल मार रहे थे तल अबीब पर, 350 मिसाइल हमने वो किया हुआ था और मारने थे हमने। लिहाजा ये ताकत कहां से आई? ये क़यादत वली फकीह, विलायत फकीह से आई। तशय्यो तीसरे मरहले में आया तो इमाम ज़माना के ज़ोर के रास्ते में जो बड़ी बड़ी शैतानी रुकावटें, उनको ढा रहा है, उनको कमज़ोर कर रहा है, और तजर्बा आपको हासिल हो रहा है हुकूमत करने का, लड़ने का, मुकाबला करने का, रजिस्ट करने का, अजीम तजर्बा हासिल कर रहे हैं। क्योंकि जब इमाम आएंगे तो पूरी दुनिया पर अल्लाह की हुकूमत को कायम करेंगे, आदलाना निज़ाम कायम करेंगे, उन्हें हुकूमत चलाने वाले चाहिए, उन्हें ऐसे कमांडर चाहिए जो कमांड कर सके और लड़ें और दुश्मन का मुकाबला करें और पूरी दुनिया के से जालमाना निज़ाम को उठा दें। अनट्रेंड आदमी कैसे कर सकता है? जो 313 है ना, वो कासिम सुलेमानी की तरह के 313 चाहिए, वो इस तरह के 313 चाहिए। वेस्टर्न एशिया के अंदर डोनाल्ड ट्रंप ने कहा, 2 साल पहले की बात है या 2.5 साल पहले की, हमने 7,000 अरब डॉलर खर्च किया है। कितना? 7,000 अरब डॉलर, यानी 7 ट्रिलियन डॉलर। जमहूरी इस्लामी ने 14 अरब डॉलर खर्च किया है इराक में, शाम में, लुबनान में और यमन में। टोटल कितना? 14 अरब डॉलर। सामने कितना? कम अज कम, अभी तो ज्यादा हो गया, 7,000 अरब डॉलर। उधर कमांड अमेरिकी सेंट काम का जनरल कर रहा था, इधर कौन कर रहा था? कासिम सुलेमानी। वो किसी दूर दराज बैरी बेड़े के अंदर वहां पर बैठा हुआ था, ये कहां था? फ्रंट लाइन पर खुद लड़ रहा था। ये तफक्कर कि फ्रंट पे आके कमांड कर इतना बड़ा जनरल, ये इमाम खुमैनी का तफक्कर है, इमाम खुमैनी का तफक्कर है। खुद जाना, खुद सामने, जवानों के अंदर इश्क का जज्बा, वलवला पैदा करना, जुरत पैदा करना। तो 14 अरब डॉलर। मैंने खुद आज कासिम से सुना, कहने लगे अगर तुम यमनियों को देखो ना तो हैरान हो जाओ, दिन को सख्त जंग में होते हैं, लड़ाई में होते हैं, रात को देखें तो 1:30 बजे के बाद मुसल्ला इबादत पर जब नमाज तहज्जुद और कुरान पढ़ रहते हैं तो आप हैरान हो जाओगे, यूं लगेगा इन्होंने दिन में कोई काम नहीं किया, इतने बानशात, इतने सरशार इश्क। ये مبارزات کے اندر یہ خدا کو لے آئے ہیں. حاج قاسم سلیمانی نماز پڑھتا ہے عراق کے اندر ایک گھر میں جو داعش نے قبضہ کیا ہوا تھا, انہوں نے چھڑوایا تو وہاں تو لکھ کے وہاں نوٹ لکھ کے آتا ہے, میں نے یہاں آپ کی چیزیں استعمال کی ہیں, یہ میرا ٹیلی فون نمبر ہے, یہ ہے, آپ سے حلالیت مانگتا ہوں, یہاں نماز ہم نے پڑھی ہے بلاخر, تو آپ اور اگر آپ چاہیں گے تو ہم اس کا اجرت بھی ادا کر دیں گے. یہ تفکر, ہم نے یہاں نماز پڑھی ہے, آپ سے طلب حلالیت کرتے ہیں, اور یہ میرا ٹیلی فون نمبر ہے, اگر آپ نہیں معاف کریں گے آپ کو ہم اجرت بھی دے دیں گے. جو دن ہم یہاں بیٹھے ہیں, کسے آزاد کرایا تھا؟ داعش سے. یہ خدائی تفکر, نماز شب, قرآن کی تلاوت, خدا کے ساتھ مربوط رہنا. لہذا یہ تیسرے مرحلے میں جب ہم آئے تو ایک نیا مرحلہ شروع ہوتا ہے. دشمن نے کوشش کی شیعہ سنی تفرقہ پھیلائیں, دشمن کی اسٹریٹجی تھی تاکہ شیعوں کو آئسولیٹ کریں, تنہا کریں اہل سنت مسلمانوں سے, اور یہ ریزسٹنس کا تفکر, یہ انقلابی تفکر ان میں نہ جائے اور ہماری اقتدار کو, چودراہٹ کو نقصان نہ ہو. ہیوج انویسٹمنٹ کی ہے انہوں نے شیعہ سنی لڑائی کے اوپر پوری دنیا کے اندر. لہذا امام خمینی نے کیا کہا, شیعہ سنی یونٹی کی بات کی. شیعہ سنی یونٹی ظہور امام کی طرف بڑھتے ہوئے جو راستے میں موانع رکاوٹیں ان کو دور کرنے کی بہترین اسٹریٹجی ہے, مسلم امہ کو طاقتور بنانے کی بہترین اسٹریٹجی ہے, دشمن کے شیطانی منصوبوں کو ناکام بنانے کی بہترین اسٹریٹجی ہے. لہذا اس وقت ہم فرنٹ پر ہیں دشمن کے مقابلے میں. پاکستانی تشیع اگر بیگانہ رہے گا اس مقاومت اور ریزسٹنس کی سے تو نقصان کرے گا اپنا. جو مطالبے ہیں ہمارے ریزسٹنس کے اور مقاومت کے, ظلم نہیں ہونا چاہیے, عادل ہونا چاہیے, انصاف ہونا چاہیے, یہ کامن نعرہ ہے ہر انسان کا, کرپشن نہیں ہونی چاہیے, فساد نہیں ہونا چاہیے, اس کے خلاف سٹینڈ لینا ہے سب کا. رائٹ ٹو لیو, زندہ رہنے کا حق ہر انسان کا ہے, چاہے وہ ہندو ہے, سکھ ہے, عیسائی ہے, اس پہ ہم کھڑے ہو سکتے ہیں, سٹینڈ ہے ہمارے فقہا کا, امام خمینی کا, رابر کا, آیت اللہ سستانی کا. لوگوں کو بنیادی انسانی حقوق ان کو ملنے چاہیے, یہ سٹینڈ ہے. جتنے بھی سٹینڈز ہیں انہی سٹینڈز کی بنیاد پر غزہ کے مسلمان اہل سنت ہیں, وہ اپنے حق کے لیے کھڑے ہیں, وہی تفکر ہے. اسی بنیاد پر یمن کے مسلمان کھڑے ہیں, اسی بنیاد پر عراق کے مسلمان کھڑے ہیں, اسی بنیاد پر شام کے لوگ کھڑے ہیں, یہی ہمارا تفکر بھی ہے. اگر ہم اس کو لے کے لوگوں تک جائیں, پہنچائیں, بھائی ہم نے ظلم کو نہیں ہونے دینا ادھر کسی پر, کسی ہاری پر, کسی مزدور پر, کسی غریب پر, ہم نے ظلم نہیں ہونے دینا ہے, لوگوں کو ان کے حقوق دلوانے ہیں, بنیادی انسانی حقوق پامال نہیں کرنے دینے ہیں. جو آزادیاں آئین و دستور کے اندر دی گئی ہیں ہمیں, ان کو کسی کو سلب نہیں کرنے دیں گے, سب کو ملنی چاہیے. ہماری ذمہ داری پر جو قدغن لگائی جاتی ہے آئین اور دستور کے اندر دیے ہوئے جو بنیادی حقوق ہے اس کے خلاف ہے نا, یہ سب کو حاصل ہے, عیسائیوں کو بھی, ہندوؤں کو بھی, ہر ایک کو حاصل ہے. جب ہم اس پر آواز اٹھائیں گے کہ بنیادی جو حقوق ہے, جو آزادیاں ہمیں آئین اور دستور نے دی ہیں, آزادی اظہار ہے, آزادی بیان ہے, آزادی قلم ہے, پتہ نہیں کیا کیا, یہ سب ہمیں آزاد, سب کو حاصل ہے, اگر ان کے لیے ہم سٹینڈ لیں گے تو ہم اگر ہراول دستہ بن جائیں گے تو گویا ہم لوگوں کو لیڈ کر رہے ہیں, جو امام کے ظہور کے منتظر ہیں ہم لیڈ کر رہے ہیں لوگوں کو اور معاشرے کو آگے لے کے جائیں گے. اس ملک کے اندر کتنی کرپشن ہے, کتنی فساد ہے, کتنی ناانصافی ہے, کتنا ظلم ہے, کتنی گراوٹ ہے, کتنا اخلاقی طور پر گرایا جا رہا ہے, برباد کیا جا رہا ہے, نسلیں برباد کر رہی ہے ہماری, جہلی لوگ ہیں, ظالم ہیں یہ. اگر ہمارے آپ 5 کروڑ شیعہ کی اکثریت اگر اس تفکر کے ساتھ میدان میں اترے کہ ہم نے کسی کرپٹ اور ظالم کو آگے نہیں آنے دینا ہے, آپ اپنے ووٹ کی طاقت سے گرا سکتے اس کو, آپ اہل سنت کو اور پاکستان کے دیگر جو پاکستانی ملا کر آپ ایک بہت بڑا محاذ بنا سکتے ہو ان ظالموں کے مقابلے میں. دشمن کہاں آ گیا ہوا ہے, दुश्मन आ गए हमारे दरवाजे पर आज़ादारी के जुलूस के सामने खड़ा हो गया है। हम इनका मुकाबला करें दूर जाकर, इनको करीब आने ही ना दें। माँ गोजिया को मनफी उकरे दार मिल्ला जल्लो, जो दुश्मन को मौका देते हैं कि उनके दरवाजे तक आ जाए, उनके घर के अंदर आ जाए, वो जलील हो जाती है। हमें पनागाह समझे यहां का मजलूम, वो हारी है, वो कोई भी है, मजदूर है, जो भी काम करता है, हम उनकी पनागाह बन जाएं। हम पाकी का पैगाम लेके चले जाएं कि खानदान पाक होने चाहिए, घर पाक होने चाहिए, इनमें शराफत हो, गैरत और हमीयत हो, वालदैन के हुकूक अदा हों, हमसाए के हुकूक अदा हों। हम इसके लंबरदार बनने, जो पैगाम है अहले बैत, जिसके मुअल्लिम है आइमा अलैहिम सलाम, इस तरफ हम जाएं। हम अपने आप को महसूर कर लें, एक दायरे के अंदर बंद कर लें, हम आगे नहीं बढ़ सकते। फिर इस तफक्कर से कट जाना, जो जुड़ गए हैं, लुबनान में 12 लाख शिया इस तफक्कर से जुड़े हुए हैं, कितने ताकतवर हैं वो। 41 किलोमीटर बाई 15 किलोमीटर, 365 मरबा किलोमीटर में जो गजा के लोग हैं, कितने ताकतवर हैं। यमनी ताकतवर हो गए, इराकी ताकतवर हो गए, वहाँ हशदशा भी वजूद में आ गया है। अमेरिका कुछ भी करे उसको वहाँ से निकलना पड़ेगा, इराक से, जितने फितने पैदा करे वहाँ नहीं रह सकता अमेरिका। वहाँ का प्राइम मिनिस्टर क्यों होना चाहिए, अमेरिका को होना चाहिए, नहीं रह सकता। वहाँ पर रेजिस्टेंस बहुत ताकतवर हो गई इराक के अंदर, जिन्होंने पूरी दाइश को शिकस्त दी और इराक को आज़ाद कराया। पाकिस्तान, इमाम शहीद कायद कहा करते थे कि मैं नज़रिया वलायत फकीह से एक इंच भी पीछे नहीं हट सकता, शहीद कायद का जुमला है, क्योंकि ये रास्ता, ये नज़रिया रेजिस्टेंस का रास्ता है, जुल्म के खिलाफ फकीह की क़यादत में, ये इज्जत का रास्ता है और कामयाबी का रास्ता है, साबित हो चुका है। यमन के लोग, आखिरी बात करता हूँ, ख़त्म करता हूँ, अब माशाल्लाह जुमा पढ़ने आए हैं, फंस गए, जरूर पढ़े मोहम्मद वाले। मैं बीमार था, मुझे कोरोना की वजह से तकलीफ थी, लेकिन बात करते हुए पता नहीं चलता मैं ऊंचा बोलना शुरू करता हूँ, बाद में जाके घर में फिर बुखार रहता है। तो यमन के लोग आगा हसन रसुल्ला ने कहा कि मेरे पास आए मेरी बैत करने के लिए, कि उन्होंने कहा कि हम जैदी हैं और हमारे यहाँ यह है कि जो इमाम होता है वो कायम बिस सैफ होता है, वो आप कायम बिस सैफ हैं, दुश्मन के मुकाबले में आलिम होता है, मुत्तकी होता है और फातिमी सैयद होता है, बाकी तीन चीज़ें हमें पता है लेकिन आप बताए सैयद कौन से हैं, ताकि हम आपको अपना इमाम मानेंगे, पेशवा मानेंगे, आपको अपना राबर मानेंगे, आपके हुक्म पर चलेंगे। उन्होंने कहा मैं तो किसी और की बैत किया हुआ हूँ भाई, कहते किसकी, मैं कहा, उसने कहा मैं अतुल्ला खामनेई की बैत किया हुआ हूँ, वो इस वक्त सब कुछ हैं। उन्होंने कहा फिर हमें वहाँ भेजो, वहाँ के जाके बैत की उन्होंने राबर की, ये अब्दुल मलिक वगैरह सब ने बैत की हुई है, वहाँ के बराबर है। जो भी इस सिलसिले से जुड़ा है वो इज्जत पा गया है, वो ताकतवर हो गया है। अगर हम 5 करोड़ शिया जुड़ जाएं इस रेजिस्टेंस के साथ, हम कितने ताकतवर हो जाएंगे। वो 12 लाख लुबनान के, टोटल 12 लाख है। मैंने सैयद हसन से पूछा लुबनान में कितने मोमिनी ने कहा 12 लाख, अगर मुबालगा करूँ तो 12 लाख। उन्होंने कहा हम चुटकी भर हैं, चुटकी इतने से कह रहा था चुटकी, और आप तो बहुत ज़्यादा हो। आप बताएं, दुश्मन की भी कोशिश है, आज इमाम खुमैनी की बरसी है, एक मर्जे तकलीद भी था, एक फकीह अहले बैत भी था, एक मुबारिज भी था, एक इनकलाब लेके आने वाली शख्सियत भी थी, ठीक है। आप यकीन कर लें, हमने जिस तरह से इस सोच और फिक्र को लोगों तक पहुंचाना चाहिए था नहीं पहुंचाया, ना मदरसे ने काम किया, ना मस्जिद ने किया, ना मिंबर ने किया है। अपने आप को इनकलाबी कहने वाले भी घरों में हैं, नाराज नहीं होना, एक दूसरे की टांगें, अक्सर लोग एक दूसरे की टांगें खींचते रहते हैं, कोई काम नहीं है। सोशल मीडिया पर बैठ के बस क्या करते हैं वो, पोस्टिंग लगाते हैं, बड़ा काम हो जाता है सोशल मीडिया पोस्ट लगा के। अमली तौर पर प्रैक्टिकली अपने अमल से वो इमाम खुमैनी की जो तालीमात हैं उन पर अमल करते हुए नज़र कम आते हैं, ये ज़रूरी है आगा जी। वाकई हम घरों में बैठे हुए हैं, कोई परवाह नहीं है। आप जिस घर में महल्ले में रहते हो कितने लोगों को अपने हमनवा बनाया है, कितने लोगों को हमनवा बनाया, कहीं नहीं बनाया आपने। कितना काम किया है, 40 साल हो गए हैं। दीनी मदारस में कितना तहव्वुल आया है, हमारी मसाजिद और जुम्मे के खुतबों में कितना तहव्वुल आया है। जितना लोग वो एक तरफ इनकलाबी मूवमेंट और रेजिस्टेंस बड़े बड़े जुल्म के अवानों को ढा रही और आगे बढ़ रही है, अगर हम उससे मुनकते रहेंगे कटे रहेंगे अपना नुकसान करेंगे। इधर पढ़ ले मोहम्मद वाले मन पर। लिहाजा दुश्मन मायूस है। आज 42वां साल है इनकलाब को, उसी तरह से साबित उस्तवार आगे बढ़ रहे हैं। वहां भी इलेक्शन होने जा रहे हैं और इस इलेक्शन से दुश्मन बहुत नाउमीद है, बहुत मायूस है, परेशान है। आप बीबीसी को सुने, वॉइस ऑफ अमेरिका को सुने, आलमी मीडिया को देखें, उनके रिपोर्ट्स पढ़ें, आप इसराइल का मीडिया देखें, अल्लाह अकबर, इतने परेशान हैं जिसकी इंतहा नहीं है, जैसे मौत का फरिश्ता उन पर आने वाला है। ये हालत है उनकी। इनकलाब तूल तारीख में चीज़ें शफाफ होती रहती हैं, आगे बढ़ती हैं। देखें ना, चलते चलते चीज़ें शफाफ होती हैं, हर कोई आजमाया जाता है और सामने आता जाता है। चलते चलते करबला में लोग 72 रह जाते हैं, ऐसे ही है ना, शफाफ होते जाते हैं चलते जाते और आखिर में 72 मुखले। इनकलाब जो जो आगे बढ़ रहा है खालिस्तर हो रहा है और मुखलसिन की तादाद बढ़ रही है। उन्होंने करबला से बसीरत ली, आइम्मा की ज़िंदगी से शऊर लिया है, काम किया है। 50,000 से ज़्यादा बसीज के मराकज़ हैं जो इस इनकलाबी तफक्कर को लोगों तक पहुँचाते हैं। 50,000 से ज़्यादा मराकज़ हैं, तैयारी कर रहे हैं वो। हमारे कितने मराकज़ हमने बनाए हुए ज़रा। लिहाजा 50,000 से ज़्यादा मराकज़ हैं। क्या हो रहा है, इनकलाब खाली बहुत सी बातें बंद नहीं कर सकता है, इनकलाब खालिस हो रहा है, ठीक है। अब अबू मूसा अशरी मुज़ाकरात नहीं कर सकता, वो दोहराने जा रहा है। अबू मूसा अशरी मुज़ाकरात के लिए नहीं जा सकता, अब जाएगा तो मालिक अश्तर जाएगा। अब रेंटल अफराद नहीं आ सकते, खालिस ही आएंगे, मुखलिस ही नहीं आएंगे। इनकलाब अल्हम्दुलिल्लाह बहुत ताकतवर हो गया है, इस इलेक्शन से बहुत ताकतवर और हो जाएगा, खालिस हो जाएंगे, खालिस। सारे नज़रिए तफक्कर आजमाए गए हैं, कैबिनेट पार्लियामेंट इनकलाब की तारीख की इनकलाबी तरीन पार्लियामेंट इस वक्त। जो बंदा प्रेसिडेंट का इलेक्शन लड़ रहा है, सैयद अब्बास रईसी, एक यतीम घर का पला हुआ, इनकलाब से पहले उसका घर था 140 मीटर का। 140 मीटर कितने होते हैं, 5-6 मरले होंगे, वही घर है उसका। उसकी ज़ाती गाड़ी नहीं है, उसकी बीवी 2 यूनिवर्सिटियों में पढ़ाती है, जिनके पास ईरानी गाड़ी है, बाहर की गाड़ी नहीं है, बच्चियाँ 2 और 20 साल की उम्र में जुडिशरी में गया है, मरहल तय करता करता चीफ जस्टिस तक पहुँचा है। 3 साल चीफ जस्टिस रहा है, एक इनकलाब लेके आया दलिया के अंदर, बड़े बड़े फासदों और करप्ट लोगों की गर्दनों को उसने हाथ डाला और पकड़ा, जेल में फेंका है, चीज़ें वापस ले रहा है, लोगों को सुकून और उम्मीद हो गई है। और मैं एक वाक्य सुनाता हूँ, ये मास्क पहने तो लोग कम पहचानते हैं ना, तो मजंदरान में एक जज साहब अपने कोर्ट में आए तो उन्होंने मास्क पहना हुआ था, तो जो पुलिस वाला खड़ा था वहाँ पर गार्ड, उसने कहा जी कौन है अपनी ये वो कराया शिनाख्त करा, उसने कहा मुझे पहचानते हैं, उन्होंने कहा नहीं पहचाना, तो उसने गुस्से में आकर उसको थप्पड़ मार दिया पुलिस वाले को, मुझे नहीं पहचानते। इनको पता चला, इन्होंने कहा कि उसका मुआवजा किया जाए जज का, तो वहाँ पर सारे बाकी जज भी बैठे, उसको बुलाया और उसकी सुलह करा दी उसके साथ। इन्होंने जब कॉल की तो उन्होंने कहा जी कि सुलह हो गया मसला, रफा दफा का सुलह नहीं, आप उसको दबा के सुलह कराते हो, एक गरीब आदमी को, एक सिपाही को, उसको कहो कि कसास है, इसके मुंह पर उतनी जोर से थप्पड़ मारे जितने जोर से इसने मारा इसको, और सबके सामने मारे, उधर ही खड़ा करके मारे जहां उसने मारा था। उसने जाकर जोर से वो थप्पड़ मारा, उसके बाद कहा कि ये आज से डिसमिस है, बस खत्म है, ये जज नहीं रह सकता। सबसे पहले उसने आगे जो कोर्ट के अंदर करप्ट लोग थे, मतलब जो चीफ जस्टिस का रजिस्ट्रार ऑफिस का जो हेड था, रजिस्ट्रार था, सबसे पहले उसको जेल में फेंका है और उसको पकड़ा है। जुडिशरी के अंदर सबसे पहले करप्ट और जजों को सबको सजाएं दे दी हैं, उसके बाद फिर बाहर के लोगों को शुरू किया। ये उम्मीद बन गया है, जैसे इमाम खुमैनी के लिए आयतुल्लाह खामेनेई थे ना, ये आयतुल्लाह खामेनेई के लिए है। एक इनकलाबी आदमी, एक यतीम, यतीमी की हालत में प्रवेश पाने वाला जाहिद इंसान, वाकई जाहिद आदमी। ये इनकलाब चलते 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 आगे बढ़ गया। एक जुमला सुन लो आगा जी और बात खत्म करता हूं। इनकलाबियों की दो किस्में थी, इनकलाबियों की बता रहा हूं। एक वो इनकलाबी थे जिन्हें इस्लाम और इनकलाब ईरान के लिए चाहिए था, एक वो इनकलाबी थे जिन्हें ईरान इस्लाम और इनकलाब के लिए चाहिए था। पहले तफक्कर के जो लोग थे जिन्हें इस्लाम और इनकलाब ईरान के लिए चाहिए था, वो इनकलाब पर तो कंप्रोमाइज कर सकते थे, ईरान पर कंप्रोमाइज नहीं कर सकते थे। ये तफक्कर के ईरान में सदर भी आए हैं, सारा होता है कि असल ईरान है, फर्स्ट ईरान, ठीक है, जिसकी वजह से इनकलाबी तफक्कर को, इनकलाबी अफकार को नुकसान पहुंचाने की कोशिश की गई और दूसरा कल्चर अपनाने की कोशिश की गई। लिहाजा इनके नज़दीक ना गजा ना लुबनान, जानम फदाई ईरान, ना गजा ना लुबनान, हमारी जान ईरान पर फदा हो, छोड़ो गजा लुबनान को। सदर खातमी ने खत लिखा था अमेरिकी सदर को कि हम लुबनान पर कंप्रोमाइज करने के लिए तैयार हैं, हिज़्बुल्लाह के तरफ आओ बात करो हमारे साथ। ये वो लोग हैं जो कंप्रोमाइज जब आएगा कि इस्लाम और इनकलाब को बचाना है या ईरान को बचाना है, तो ईरान को बचा लेते हैं, इस्लाम इनकलाब पर थोड़ा सा पीछे हट जाते हैं। दूसरी सोच क्या थी कि हमें ईरान के लिए इनकलाब और इस्लाम चाहिए, ईरान इनकलाब और इस्लाम के लिए चाहिए। वहाँ पर ईरान पर तो कंप्रोमाइज हो सकता है, इनकलाब और इस्लाम पर इमाम खुमैनी दूसरे नज़रिए के थे। इसी बुनियाद पर जब सलमान रुश्दी के कत्ल का फतवा दिया इमाम खुमैनी ने, तो वज़ीर ख़ारजा ने कहा कि यूरोप वाले तो सफ़ीर बुला ले, कहा दफ़ा हो जाएं, हमने इस्लाम के लिए इनकलाब लाए हैं, इस्लाम की हिफाजत के लिए, अपनी नामूस की हिफाजत के लिए, नुकसान होता है हो जाए, ये खुद आ जाएंगे। लिहाजा इसी बुनियाद के ऊपर फ़िलिस्तीन के मज़लूमों की हमायत है, इसी बुनियाद के ऊपर इराक़ में दाइश आती है उनकी हमायत है, शाम वालों की हमायत है, यमन वालों की हमायत है और बाकी लोगों की हमायत है। क्योंकि इनकलाब और इस्लाम असल है, ईरान का नुकसान होता है तो हो जाए, इनकलाबी नज़रिए का रेजिस्टेंस का नुकसान नहीं होना चाहिए। अभी जो सदर आएगा खालसतन यही इमाम खुमैनी और रबर वाली सोच का मिला, रबर की भी ये सोच है। कितना प्रेशर डाला गया कि एक जाम जहर पी लो तुम भी, हमने इमाम खुमैनी को जाम जहर पिलाया था, एक तुम भी पी लो, क्या कर लो कि हम अब कंप्रोमाइज करते हैं कि जो मिसाइल बना रहे हैं ये ख़त्म करते हैं, पीछे हटते हैं, छोड़ें। राबर को एक जाम जहर पिला रहा था ये अबू मूसा अशअरी जो मुज़ाकरात करता था, जिसकी वीडियो आ गई है कासिम सुलेमानी के खिलाफ, क्या कुछ उसने नहीं कहा है। लिहाजा इस वक्त इनकलाब बहुत ताकतवर होने के हो रहा है और आगे बढ़ रहा है, दुश्मनों के मोर्चों को तस्खीर कर रहा है और आगे बढ़ा, शिकस्त दे रहा है इंशाल्लाह। तो इमाम खुमैनी ने जो मूवमेंट शुरू की, तीसरे मरले में आकर हम इमाम के जहूर के करीब तर हुए हैं, हमें तजर्बा बढ़ गया है। अगर इमाम के जहूर के रास्ते में अमरीका रकावट है, कमज़ोर हो गया, आज 40 साल पहले वाला अमरीका नहीं है, पहले वाला रूस नहीं है, पहले वाला इसराइल नहीं है, पहले वाली आले सऊद शिकस्त खा रहे हैं, कमज़ोर हो गए हैं। जो इतने से लोग उसको मार देते हैं, इसराइल का एक वज़ीर दिफा था साहब का, वो कह रहा था कि जितने इन्होंने मिसाइल हम पर 12 दिन में मारे हैं ना, हिज़्बुल्लाह एक दिन में मार सकती है, ठीक है, अच्छा उसके मिसाइल भी सख्त हैं। उसके बाद कहा कि अगर इधर से ईरान जो है वो तो इसका कई गुना रोजाना मार सकता है हमारे ऊपर, हम कहाँ जाएंगे? बंद कर दिया है दुश्मन को, ये हमारी ताकत बढ़ गई है, तजर्बा दुश्मन से लड़ने का बहुत हो गया है। दुनिया के अंदर डिप्लोमेसी की मुनाफकतें और चालाकियाँ हैं उनको समझ लिया है। कितना तजर्बा हो गया आगा जी हमें इस तीसरे मरले में जो पहले नहीं था, लिहाजा हम ताकतवर हो रहे हैं। पाकिस्तान हमारी सरजमीन है, अगर हम इस रेजिस्टेंस के तफक्कर को, मुकावमत के तफक्कर को पाकिस्तान में रवाज दें, हम अमेरिका से निजात पा जाएंगे, कश्मीर हमारे पास आ जाएगा, पाकिस्तान सावरन कंट्री बन जाएगा, ये तरक्की करेगा, पेशरफ करेगा, इसकी इज्जत में इजाफा होगा। स्ट्रेटजिकली बहुत आम जगह पर वाकया है, आबादी हमारी बहुत ज़्यादा है, हम एटमी ताकत भी हैं, हम बहुत बड़े बहुत ताकतवर हो जाएंगे और इस खत्ते के अंदर हमारी इज्जत में हैसियत में इजाफा होगा अगर हम इस रिश्ते के तफक्र को लेके चले तो। बात करें, बयान करें, बतलाएं, हिम्मत ना हारें। हमें पाकिस्तान में क्यों मारा जाता है? वो समझते हैं कि आपका पोटेंशियल बहुत ज़्यादा है। अगर 12 लाख ने पूरे उस रीजन के अंदर अमेरिका के साथ $1000 अरब ज़ाया कर रहे में मरकजी रोल प्ले किया है, इसराइल को बिल्कुल बंद कर दिया है, तो ये 5 करोड़ क्या करेंगे? जीबी से लेकर ओ पाकिस्तान के कोने तक ये कितने ताकतवर हो जाएंगे? आप में पोटेंशियल बहुत ज़्यादा है, इसी बुनियाद पर उन्होंने शहीद आरिफ को मारा, हमारे बसों से उतार के मारा, हमारी मजलसों पर हमले, हमारी जरदारी पर हमले, हमारे ऊपर FIR काटते हैं, Schedule 4 में डालते हैं ताकि ना उम्मीद करें, मायूस करें, तकफीर भी इसीलिए, सब चीज़ें इसीलिए कि वो आपसे डरते हैं, खौफजद है किससे? आपके पोटेंशियल से। आपके अंदर जो जोहर मौजूद है करबलाई आशुराई, इससे वो खौफजदा हैं, इसलिए आपको मारते हैं, मायूस करना चाहते हैं। लेकिन आप देखें जो मच में वाकया हुआ, आप घर से बाहर निकले वो मायूस हो गए, मायूस हुए ये नहीं हुए कि पूरा मुल्क ब्लॉक हो गया आगा जी, ये आपका पोटेंशियल है, आप ये कर सकते हो। आप मुझे बतलाएं ना, हमें शऊर आ जाए, हम सारे शिया फैसला करें आज 1 घंटे के लिए घरों से बाहर निकलेगा, नज़दीकी चौराहों पर खड़े हो जाएंगे 1 घंटा, सिर्फ 1 घंटा, ये हिल जाएंगे इस जालिम और डिक्टेटर लोग, ये आपके पांव पसर रखेंगे आपके, और सिविलाइज तरीका है, कोई आपने असला नहीं उठाया है। जीबी के लोग घरों से बाहर निकल के आगे बैठ जाएं, कहेंगे ये हक दोगे तो हम उठेंगे, वहां पर तकसीम कर दिएगा जीबी के, शिया को इस्माइली से, इस्माइली को शिया से, इस्माइली को शिया को नुरबख्शी से, नुरबख्शी को इससे, सुन्नी को शिया, आपस में तकसीम और डिवाइड कर दिया है इन्होंने लोग, ताकि ये इकट्ठे बैठ ही ना सके। पाकिस्तान में शिया सुन्नी यूनिटी के लिए हमें बहुत काम करना है, शियों को यूनाइट करना है, और एक काज के लिए निकले अगर हम लोग, आप यकीन कर लें हम इस मुल्क का निज़ाम बदल सकते हैं, ये जालमाना सिस्टम ढा देंगे जालमाना सिस्टम। हम बहुत ताकत है आप में, हम शहीद होते हैं तो करबला को याद करते हैं, हम मरते हैं तो करबला को याद करते हैं। करबला यानी मुकावमत का अजीम ना खत्म होने वाला सब चश्मा, नूर देने वाला मुकावमत का, रेजिस्टेंस की दरसगाह है वो करबला, जो आखिरी सांस तक रेजिस्ट करने का और मुकावमत करने का दर्श देता, आखिरी सांस तक, जिसमें अकेला 13 साल का बच्चा 30-40 हजार के ऊपर कम से कम ये सारी अकेला हमला करता है, उनके मुकाबले में सरेंडर नहीं करता, उसके पांव में उसके सर बदन पर जरा नहीं है, उसके सर पर खोद दिए पांव रकाबों तक नहीं पहुंचते, ऐसे उनके मुकाबले में जाता है। ये करबला है आपके साथ, लिहाजा आपसे करबला छीनना चाहते हैं, ये आपको करबला से दूर करना चाहते हैं। आजादारी से तो शहदा के ऊपर पाबंदियां लगाते हैं, क्यों? आपके आपके बच्चों के कानों में या हुसैन ना जाए, करबला ना जाए, ना सुने, उनके लाशऊर में ना जाए ये करबला। लिहाजा आप में ताकत है, आपके पोटेंशियल से डरते हैं, आपको मारते हैं। جس دن یہ پوٹینشیل پریکٹیکل شکل میں سامنے آ گیا تو ان بے غیرتوں اور ظالموں کو، ان گھسپیٹھیوں کو، پاکستان کے دشمنوں کو، وطن کے دشمنوں کو، ان بکے ہوئے خائنوں کو چھپنے کی جگہ نہیں ملے گی۔ کوئی جگہ نہیں ملے گی، انہوں نے ہمارا وطن برباد کر دیا ہوا ہے۔ کتنا تقسیم کیا سوسائٹی کو، سندھی، بلوچ، پٹھان، پنجابی، پشتو، اردو، پتہ نہیں کس کس قسم میں۔ پھر فرقوں کی تقسیم، لسانی تقسیم، تاکہ ہم ایک قوم نہ بن سکیں۔ یہ پلانڈ کام ہوا ہے، ڈیوائیڈ کرو، اتنا تقسیم کرو، اتنا تقسیم کرو کہ سوسائٹی اپنی اجتماعی طاقت کھو بیٹھے، معاشرے کی اجتماعی طاقت ہی ختم ہو جائے۔ یہ ایسے اس پلاننگ کے تحت کام کر رہے ہیں۔ تو کربلا ہمیں جوڑ دیتی ہے، مجلس ہمیں ایک جگہ لے آتی ہے، مولا حسین ہمیں جمع کر دیتا ہے۔ پچھلے سے پچھلے سال تھا نا کہ امام حسین کے بارے میں کہا حسین یجمع ہونا، یجمع ہونا، امام حسین ہمیں اکٹھا کر دیتا ہے، سنی کو بھی شیعہ کو بھی۔ یہ اکٹھا ہونے کی جگہ ہے کربلا، اکٹھا ہونے کی جگہ ہے، سنی بھی کھنچ کے آتا ہے۔ اگر ہماری مجلسوں کا ماحول بہتر ہو جائے، اگر ہمارے خطباء، وائزین، ذاکرین بابصیرت ہو جائیں، اور یہاں سے آل محمد کا خالص پیغام، لو آل مناس محاسن کلامنا لتبعونا، مفہوم یہ ہے، ممکن ہے حدیث کے وہ لو آل مناس محاسن کلامنا، اگر لوگوں کو ہماری جو باتیں ہیں ان کا حسن اور ان کو پتہ چل جائے، وہ ہماری پیروی کریں۔ یقین کریں خالی ہم وہ پڑھ کے ترجمہ کر دینا اس کا بھی بہت اثر ہوگا، اپنی بات ہم نہ کریں، خالی پڑھ کے ترجمہ کرتے چلے جائیں، اتنا اثر ہوگا۔ لوگ اہل بیت تک، اہل بیت سے لوگ محبت کرتے ہیں، کربلا سے محبت کرتے ہیں، امام حسین جمع کرتے ہیں، عزاداری جمع کرتی ہے، عزاداری اکٹھا کرتی ہے، حال میں ناصر ینصرنا ہمیں اکٹھا کرتا ہے، حیات من نزلہ ہمیں اکٹھا کرتا ہے۔ لہذا آنے والا محرم بہت اہم ہے، بہت حساس ہے، انشاءاللہ اس پہ بعد میں بات کریں گے، بہت اہم ہے۔ دشمن اس محرم میں جھگڑا کرائے گا، لڑائی۔ پچھلے سال یاد ہے محرم میں کیا کیا تھا؟ اس سال کا محرم بھی دشمن جو ہے خطرناک منصوبے بنائے ہوئے ہے، وہ سویا ہوا نہیں ہے۔ اور ان ظالموں کے ساتھ ہماری حکومتوں کے اندر بھی لوگ موجود ہیں جو ملے ہوئے ہیں، انٹرنیشنل اندر کے منافق گھس بیٹھیے، اور یہ باہر والے لوگ، بکے ہوئے لوگ۔ جو کام ہو رہا ہے یہاں، بس سیاسی طاقت بھی ختم ہو جائے، سیاسی سسٹم بھی ڈیمیج ہو جائے، ختم ہو جائے، مذہبی طاقت بھی ٹوٹ جائے، کام ہو رہا ہے۔ لہذا ہمیں آئندہ انشاءاللہ باتیں کریں گے کہ آنے والا جو محرم ہے بہت عام ہے، بہت عام ہے، بہت عام ہے۔ اگر ہم نے غفلت کی نقصان ہوگا، کہ دشمن کو گہرا گھاؤ لگا ہوا ہے، اسرائیل کا بدلہ بھی یہاں لیا جائے گا، یمن کا بدلہ بھی یہاں لیا جائے گا، ٹھیک ہے، مختلف جگہوں کے بدلے یہاں لیے جائیں گے، اور جگہوں پر بھی لیں گے وہ۔ اس لیے میری گزارش ہے کہ ہمیں اپنے آپ کو حالات کے لیے تیار کرنا چاہیے، اور اس تفکر کے ساتھ جو ہمیں ظہور امام کی طرف لے کے جاتا ہے، طاقتور بناتا ہے، اس سوچ کو لوگوں تک لے کے جائیں، محلے میں، اطراف میں، کتابیں ہیں، ان دوستوں نے کتاب لکھی ہوئی ہے، ایک کتاب ترجمہ کی ہوئی ہے، امام خمینی کا سیاسی نظریہ، بہت اچھی کتاب ہے، یہ پڑھنے والی ہے، ترجمہ کیا ہے انہوں نے، یہاں اسٹال پر بھی موجود ہے، درست سمجھیں چیزوں کو، اور امید ہے انشاءاللہ ہم اس راستے میں کامیاب ہو جائیں گے۔ جس دن امام خمینی فوت ہوئے، میں رات کو جاگ رہا تھا، 1:30 بجے میں نے ریڈیو لگایا تو اس پہ قرآن آ رہا تھا، قرآن کی تلاوت ہو رہی تھی۔ مجھے شک ہو گیا کہ امام خمینی بیمار ہیں، خدا نہ خواستہ وہ فوت نہ ہو گیا۔ سحری کے وقت نماز فجر سے پہلے ایک دوست کو ٹیلی فون کیا جو ایرانی تھا، اس نے کہا کہ امام خمینی فوت ہو گئے۔ صبح کا انتظار کیا، जब मैं घर से निकला कि तहरान जाऊँ इमाम खमीनी के जनाजे में शिरकत के लिए, नहीं पता था कि जनाजा मुमकिन है एक रोज़ बाद हो। तो गलियों में छोटे छोटे बच्चे बस्ते उठाए ना दीवार के साथ लग के रो रहे थे, मैंने अपनी आंखों से देखा, रो रहे छोटे बच्चे रो रहे हैं क्योंकि स्कूल में छुट्टी हो गई है। الذين آمنوا وعملوا الصالحات سيجعل لهم الرحمن ودا, بچے رو رہے تھے۔ عرض کروں گا امام خمینی آپ کو جو بچے رو رہے تھے اگر یا لوگوں نے دست شفقت سر پہ رکھے ان کے بچے نہ رو یا ویسی بات کر کے ان کو حوصلہ دیا, لیکن میں قربان جاؤں کربلا کے مظلوم بچوں پر, جب ان کو خبر ملی نا مولا حسین مارے گئے, الا قد قتل الحسین بارض کربلا, میں نے آیت اللہ مظاہری سے سنا ہے, فرماتے ہیں نا جب یہ صدا بلند ہوئی نا سہرائے کربلا میں آندھیاں چلیں اندھیرا چھا گیا, یہ بچے خیموں سے باہر دوڑے, جب باہر دوڑے تو کیا دیکھا, سر حسین نوک نیزہ پر تھا, اور جدھر جدھر وہ سر جاتا پیچھے دوڑتے اس کے, واہ حسینہ واہ حسینہ کہ۔ بہت مظلوم بچے ہیں یہ کربلا کے۔ ایک جملہ اور سن لو, میں صاحب نہیں پڑھتا زیادہ ہے, یزید کے دربار میں جب یزید کو گزارش دی گئی, یزید کے سپاہیوں نے کہا, یزید ہم نے سارے سفر میں ان قیدیوں پر جو ظلم کر سکتے تھے کیا ہے, ہم نے ان کی بے حرمتی کی, انہیں مارا پیٹا, انہیں دشنام دیے۔ آپ جانتے ہیں نا اگر ایسا کوئی شخص ہو جس کو کبھی کسی نے دشنام نہ دیا ہو تو اس کی توہین اگر آپ کر دیں وہ بہت محسوس کرتے ہیں۔ اگر بچوں کو جس کو کبھی بچے بڑے ناز اور نعم میں پلے کو کوئی باہر سے تھپڑ مار دے وہ بڑا ان کو تکلیف ہوتی ہے نا, انہوں نے تو ان بچوں کو مارا, ان کے کانوں سے در نوچے, کیونکہ سادات کے یتیم بچے اس طرح کے ماحول کے عادی نہیں تھے, انہیں کبھی کسی نے مارا پیٹا نہیں تھا, انہیں کبھی کسی نے دشنام نہیں دیا تھا, انہیں کبھی کسی نے رسیوں میں نہیں باندھا تھا۔ کہتے ہیں ہم نے ان کو پیاسا رکھا بھوکا رکھا ان کو مارا, یزید ان کے بڑے تو کجا ان کے بچے بھی ہم سے نہیں ڈرے, جب ہم ان کو پانی دیتے تھے پانی پی لو مر جاؤ گے کہتے تھے کیف نشرب الماء وقد قتل الحسین عطشانا, ہم کیسے پانی پیئے ہمارا مولا حسین پیاسا مارا گیا۔ اللہ لعنت اللہ علی القوم الظالمین, سیعلم الذین ظلموا۔